तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। नमस्कार, कार्यक्रम देश परदेशमा अर्जुन पोखरेल र सञ्जिता देवकोटा तपाईंलाई स्वागत गर्दछौ। वैदेशिक रोजगारीका सरोकारबारे संवाद गर्ने कार्यक्रम देश परदेश हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि फेरि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने काम, कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारीका विविध पाटा कार्यक्रम देश परदेशका चासो र सरोकारका मुख्य विषय हुन्। रोजगारीको सिलसिलामा परिआउने सुख दुःख, काम गर्न जाने देशको हावापानी, रहन सहन, संस्कार, संस्कृति, चालचलन, नीति नियम र काम गर्दाका सुख दुःखका अनुभव कार्यक्रममा समावेश हुन्छन्।
भिजिट भिसामा यूएई जाने र त्यहाँ गएर काम खोज्ने दिन अब सकिएका छन्। रोजगारी खोज्न आउनेहरूलाई यूएईले आउँदो असोज 17 गतेदेखि छुट्टै भिसा दिने भएको छ। यस्तो भिसा 60 दिनको हुनेछ। यूएई नेपालीका लागि त्यस्तो गन्तव्य हो जहाँ कैयौंले मनज्ञ कमाएर परिवार सहित बसिरहेका छन्, तर एजेन्ट र म्यान पावरको विश्वासमा परेर लाखौं रूपैयाँ बुझाई भिजिट भिसामा यूएई पुगेका कतिपय नेपाली रोजगारी नपाएर सड़कमै पुगेका घुम्ने भिसाका नाममा मौलाउँदो विकृति रोक्न नेपाल सरकारले पनि भिजिट भिसालाई कडाई गर्ने गरी कार्यविधि ल्याएको छ। मानव तस्करी रोक्न वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी, श्रम र अध्यागमन कर्मचारीको सेटिङ नियन्त्रण गर्नुको साटो नागरिकलाई यात्रा गर्नैबाट रोक्ने गरी सरकारले कार्यविधि ल्याएको भन्दै आलोचना भइरहेको छ। तर सरकारले भने यूएई लगायतका देशमा रोजगारीका लागि भिजिट भिसामा जानेलाई रोक्नकै लागि नयाँ कार्यविधि ल्याएको बताउँदै आएको छ। आजको देश परदेशमा हामी भिजिट भिसा सम्बन्धी नेपाल सरकारले ल्याएको नयाँ कार्यविधि र यूएईले काम खोज्न चाहनेलाई दिने नयाँ खालको भिसा बारे छलफल र कुरा गर्छौं।
आजको कार्यक्रममा हामीसित छन् नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि नेपालबाट भिजिट भिसामा विदेश जानेहरूले के कस्ता शर्त पूरा गर्नुपर्छ, कस्ताले घुम्न जान पाउँछन् र कस्ता मानिस रोकिनेछन् भन्ने विषयमा गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलसँगको कुराकानी।
उहाँहरू भिजिट भिसामा जान पाउनुहुन्छ, निश्चित समय बस्न पाउनुहुन्छ, तर वैदेशिक रोजगारी त्यो नाममा जाली पेपर बनाएर वैदेशिक रोजगारमा जानुभयो र भोलि उहाँलाई केही क्षति भयो भने कम्पनीमा क्लेम गर्न पनि पाइँदैन। गभर्मेन्टले त्यसमा गभर्मेन्टको तर्फबाट बोल्दिन पनि अलिक गाह्रो हुने अवस्था हुन्छ।
यूएईले दिने नयाँ खालको काम खोज्ने भिसाले यूएईमा गएर काम नपाई अलपत्र पर्ने क्रम रोकिएला, अनि भिजिट भिसाले यूएईमा निम्त्याएको समस्या र भिसाको नयाँ प्रावधानले समस्या समाधान होला त भन्ने विषयमा यूएईमा व्यवसाय सञ्चालन गरिरहनुभएका जयराम पराजुली जे सागरको विचार।
त्यसरी मलाई यूएईले हरहर केही काम दिइहाल्छ, अब त स्वागत गरिहाल्छ, मलाई चाहिँ तपाईँको इम्प्लोइ भिजाको हातमा लिएर बसेको छ भन्ने सोच्नुहुन्छ भने फेरि पनि तपाईँको मूर्खता हुन्छ, फेरि पनि तपाईँ फस्नुहुन्छ। सिप छ भनेदेखि
अनि आजको देश परदेशमा समावेश छ वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारण र बच्ने उपायबारे प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका कार्यकारी निर्देशक सोम लामिछानेका सुझाव।
वैदेशिक रोजगार विभागमा चाहिँ आएका डिमान्डहरू सही छन् कि छैनन् यो कुराहरूलाई चाहिँ हामी भेरिफाई गर्न सक्छौँ होला।
तर मुख्य विषयको मेलो थाल्नु अघि साथी दिपा तिमल सिन्हाबाट सुनौ हप्ताभरिका रोजगार गतिविधि।
मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ। मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुगेका धनुषाको गोविन्दपुरका सूरजदेव शाह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले 12 वर्ष जेल सजायमा कायम गरिदिएको भएको हो। मलेसियामा रोजगारी गरिरहेका सुरज सन् 2016 कर्तव्य ज्यान अभियोगमा पक्राउ पर्नु भएको थियो। गएको अगस्त महिनामा उहाँलाई मलेसियाको फौजदारी संहिताको दफा 302 अनुसार मृत्युदण्डको सजाय तोकिएको दूतावासले जनाएको छ। तर अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्र जयामा रहेको पुनरावेदन अदालतले मृत्युदण्डको सजायलाई 12 वर्ष जेल सजायमा परिवर्तन गरिदिएको हो। पुनरावेदन अदालतको यो फैसलापछि अब सूरजदेव शाह बाँकी सजाय सकिएपछि नेपाल फर्किने दूतावासले जनाएको छ। प्रतिनिधि सभाका सांसद दुर्गा कुमारी विश्वकर्माले आउँदो मंगसिर 4 गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ। सभाको बैठकको शून्य समयमा सांसद विश्वकर्माले भन्नुभयो, आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ। साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट वञ्चित भएका छन्, त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले। यस्तै सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गर्नु भएको छ।
हप्ताभरिका रोजगार गतिविधिपछि अब आजको मुख्य विषयको मेलो थालौं। गृह मन्त्रालयले गएको साउन 30 गते पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि 2079 मन्त्री स्तरबाट स्वीकृत गरेको छ। यो कार्यविधि स्वीकृति भएको 60 दिनपछि अर्थात आउँदो कार्तिकदेखि लागू हुनेछ। पहिलो चरणमा भने खाड़ीका देशहरू मलेसिया, अफ्रिकी देशहरू र दक्षिण अमेरिकी देशमा भिजिट भिसामा जानेहरूको लागि लागू हुने व्यवस्था कार्यविधिले गरेको छ। यो कार्यविधिले विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति, राजनीतिक दलका प्रतिनिधिदेखि सरकारी कर्मचारी लगायतका लागि छुट्टै प्रावधान गरेको छ भने घुम्न जाने आम नागरिकको लागि छुट्टै व्यवस्था गरेको छ। पर्यटकको रूपमा घुम्न जाने र तिनका परिवारका सदस्यको लागि कड़ा शर्तहरू अघि सारिएका छन्। यस्ता शर्तमा वार्षिक आमदानी कम्तीमा 4 लाख रूपियाँ हुनुपर्ने, यो रकमको कर तिरेको कागजात हुनुपर्ने, ब्याङ्क खातामा 2 लाख रूपियाँ मौजदात भएको ब्याङ्क स्टेटमेन्ट, कर तिरेको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ।
पछिल्लो समय नेपालीहरू वैदेशिक रोजगारीमा मात्र होइन पर्यटक बनेरै पनि विश्वका विभिन्न देशमा गइरहेका छन्। हुने खाने मात्र होइन न्यून मध्यम वर्गीय आय भएकाहरू पनि वर्षमा एकपटक घुम्नका लागि विदेश नै रोज्न थालेका छन्। तर सरकारले भिजिट भिसाको नाममा मानव तस्करी बढ़्यो भन्दै विदेश जाने सबैलाई एउटै साङ्लोमा बाँधेको छ। यसले नागरिकको स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकार नै कुण्ठित भएको भन्दै विरोध हुन थालेको। खासमा सरकारले यो कडाई गर्न खोजेको कसलाई हो र नयाँ कार्यविधिका शर्तहरू के कसरी कसलाई लागू गरिन्छ? हाम्रा प्रश्नको जवाफ दिँदै हुनुहुन्छ गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेल।
अब यसमा के छ भने जुन भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा मान्छेहरू जान थाले, भिजिट भिसा भनेको नितान्त टुरिस्ट भिसा हो। हामी कुन अमुक देश घुमेर आउँ, घुमेर आउँदाखेरि त्यहाँका नयाँ कुराहरू सिकौँ, देखौँ, एउटा मनोरञ्जन गरेर आउँ भन्ने सन्दर्भमा टुरिस्ट भिसा हो। तर अहिले टुरिस्ट भिसाको आवरणमा वैदेशिक रोजगारमा मान्छेहरू जाने र वैदेशिक रोजगार जाँदाखेरि अलपत्र परेको अवस्था पनि आयो। र वैदेशिक रोजगार जाने हाम्रो प्रक्रिया छुट्टै छ। वैदेशिक रोजगार व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले त्यो माग पत्र पेश गर्नुहुन्छ, श्रम मन्त्रालयले त्यसको व्यवस्थापन गर्छ। र वैदेशिक रोजगारमा जाँदाखेरि कतै ठगी भयो भने कारवाही गर्ने व्यवस्था पनि छ। र उहाँहरूलाई कुनै समस्या पर्यो भने अथवा कुनै क्षति भयो भने क्षतिपूर्ति समेत दिलाउन सक्ने व्यवस्थाहरू छ। त्यस कारण वैदेशिक रोजगारमा जाने मान्छेहरू वैदेशिक रोजगारी मार्फतै जानुहोस् र टुरिस्ट भिसामा जाने मान्छेहरू टुरिस्टकै प्रयोजनको लागि मात्रै जानुहोस् भन्ने सन्दर्भमा हामीले यो भिजिट भिसा व्यवस्थापन सम्बन्धी कार्यविधि ल्याएको हो। यसमा के देखियो भने अब अस्तिकै भर्खरै न्युज पनि यहाँले हेर्नुभयो, महिलाहरू धेरै र हाम्रो पुरुषहरू पनि अनपढ अलिकति नबुझ्ने मान्छेहरू जो नपढ्ने अथवा हामीलाई वैदेशिक रोजगारमा लगेको भन्ने फिलिङ गराएर भिजिट भिसामा लाने प्रचलन बढो र केही प्रहरीहरूले पक्रिनु पनि भएको थियो, अनुसन्धान पनि भइरहेको छ। त्यस कारणले गर्दाखेरि मान्छेहरू श्रम रोजगारको आवरणमा भिजिट भिसा प्रयोग गरेर विदेश नजाउन् र विचलित नपरुन् भन्ने सन्दर्भमा यो ल्याइएको हो।
त्यहाँनिर चाहिँ एउटा मापदण्ड छ, नियमित यात्रु, उच्च शिक्षा हासिल गरेका र लामो समय विदेश बसेका व्यक्तिले भारत, मलेसिया र खाड़ी बाहेक कम्तीमा 2 वर्ष अरू देशको भ्रमण गरेको अभिलेख चाहिने भनेर, यो अभिलेख चाहिँ किन चाहियो त?
अब यो के सन्दर्भ भने मानिलियो विदेश बारेमा जानकारी नै नभएको मान्छे विदेश गयो भने त अलपत्र पर्छ नि। कम से कम केही विदेशको जानकारी भएको वा छ क्या ती विषयहरू भनेको ती भनेका कम्पलसरी त्यो मात्रै होइन ती त्यहाँ पढे लेखेको मान्छे छ भने जान पायो त्यसमा हामीले रोक्दो हुन तर बिचल्लीमा नपरोस् भन्ने सन्दर्भ मात्रै हो यो भनेको।
देश घुमेको हुनुपर्ने अब कम्तीमा चाहिँ दुई देश तर उतै बसेका छन् छोराछोरी आफन्तहरू उतै छन् बोलाए जान पाउने कि नपाउने
किन नपाउने त्यो त्यस्तो चाहिँ के छ भने उहाँहरू भिजिट भिसामा जान पाउनुहुन्छ निश्चित समय बस्न पाउनुहुन्छ तर वैदेशिक रोजगारी त्यो नाममा जाली पेपर बनाएर वैदेशिक रोजगारमा जानुभयो र भोलि उहाँलाई केही क्षति भयो भने कम्पनीमा क्लेम गर्न पनि पाइँदैन गभर्मेन्टले त्यसमा गभर्मेन्टको तर्फबाट बोल्दिन पनि अलिक गाह्रो हुने अवस्था हुन्छ त्यस कारणले गर्दाखेरि रोजगारीमा जाने मान्छे रोजगारी भिसामै जानुहोस् तर यदि पर्यटक भिसामा जाने मान्छे जानुहुन्छ भने निश्चित समय घुम्नुहुन्छ आउनुहुन्छ कसैको उहाँ श्रीमान हुनुहोला कसैको छोराछोरी हुनुहोला कसैको आफ्नो नातेदारहरू हुनुहुन्छ भने नातेदारको प्रमाण देखाए नाता प्रमाण देखाएपछि उहाँहरू जान पाउनुहुन्छ।
भनेको दुई वर्ष अरू देशमा चाहिँ घुमेको भन्ने चाहिँदैन उहाँहरूका लागि
उहाँहरूको लागि त्यस्तो चाहिँदैन।
जस्तो अहिले विदेश जानेहरूका लागि 50-60 हजारका चाहिँ प्याकेज छन् तर कार्यविधिमा त भनियो नि आमदानी 4 लाख 2 लाख रुपियाँ चाहिँ ब्याङ्कमा चाहिँ मौजदात रकम अब यसले फेरि अलिकति कसिलो गरेन
त्यो त यस्तो छ त्यो कार्यविधि अनुसार प्याकेजमा जाने मान्छेहरू अध्यागमन विभागको समन्वयमा जानुहुन्छ ट्राभल एजेन्सीहरू खुलेका छन् नि त उहाँहरूले मानिलियो 50 जना मान्छे यही म घुमाएर लिएर आउँछु भन्नुभयो भने उहाँहरूले म फलानु 50 जना मान्छे लान्छु भनेर अध्यागमन विभागमा एप्लाई गर्नुहुन्छ अध्यागमन विभागले अनुमति दिन्छ र उहाँहरू पुर्याएर निश्चित अब 15 दिन 20 दिन के हो उहाँहरूको प्याकेज पुरा गरेर आउन सक्नुहुन्छ।
उहाँहरूले फेरि त्यसरी जाँदाखेरि आमदानी 4 लाख अनि मौजदात 2 लाख रुपियाँ देखाउनु पर्ने कि नपर्ने
त्यो देखाउनु त्यो जिम्मा सबै ट्राभल एजेन्सीको हुन्छ
भनेको आम नागरिकले देखाउनु पर्ने कि नपर्ने
आम नागरिकले त्यसरी जाँदाखेरि देखाउनु पर्दैन।
अनि अब यहाँनिर पनि छन् नि तपाईँहरूले तोक्नु भएको छ जस्तो सरकारी कर्मचारी त्यसै गरी नियमित यात्रु अरू यात्रु यो कसैलाई चाहिँ अलिकति मापदण्ड खुकुलो कसैका लागि चाहिँ अलिकति शर्तै शर्त
यस्तो छ सरकारी कर्मचारी सरकारी कामको लागि जान्छ भने उसलाई हामीले यो गर्नु पर्दैन अब फेरि सबैलाई हो कि भनेर सरकारी कर्मचारी संस्थान कर्मचारी बिजनेसम्यानहरू उहाँहरूलाई हामीले त्यस्तो टाइट गरेको छैन।
अब अहिले किन चाहिँ यसरी गुनासो आइरहेछ गुनासो सुनेको छ कि छैन गृह मन्त्रालयले यसतर्फ
सुनेको छ यसमा अध्यागमनले हेरि पनि राखेको छ हामीले नयाँ कार्यविधि ल्याएको हो कहिलेकाहीँ कार्यविधि ल्याउँदै जाँदा केही असहज अप्ठ्याराहरू पनि हुन सक्छन् हामीले त्यो अनुमान गरेको छ त्यो असहज अप्ठ्यारा हो भने हामी कर्मचारी फुकाउँदै जान्छौँ सफ्टवेयर बनाउँदैछौँ सफ्टवेयर बनाएपछि मात्रै लागू हुन्छ यो चाहिँ उहाँहरूले सफ्टवेयरमा ती सबै कुराहरू राख्नुहुन्छ राखेपछि उहाँहरूले सफ्टवेयरले नै तपाईँ जान पर्मिटेड भनेर दिन्छ कि हामीले गएर मलाई यो दिनुहुन्छ दिनुहुन्न उसलाई दिनुहुन्छ दिनुहुन्न भनेर भनिराख्नु पर्दैन।
भिजिट भिसामा विदेश घुम्न जानेहरूको लागि सरकारले ल्याएको कार्यविधि सम्बन्धी जानकारी दिँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेल। नेपालले भिजिट भिसामा विदेश जान कडाई गरेर मात्र यो समस्या समाधान हुँदैन किनकि भिजिट भिसामा आएर रोजगारी खोज्न पाउने कि नपाउने भन्ने विषयमा देशै पिच्छे अलग अलग कानून छन् तर धेरै देशले घुम्ने भिसामा आएका पर्यटकलाई रोजगारी गर्न भिसा दिँदैनन् बरु काम गर्न नपाउने शर्त राखेर मात्रै भिजिट भिसा दिन्छन् तर खाडीको देश युएईले भने कुनै स्पोन्सर बिना नै युएई आएर जागिर खोज्ने गरी छुट्टै भिसा प्रदान गर्ने भएको छ। युएईको पछिल्लो यो नियमबारे थप जानकारी समेटिएको सामग्री अबको पालोमा।
संयुक्त अरब इमिरेट्स युएईले रोजगारी खोज्नका लागि विदेशी नागरिकलाई आगामी महिनादेखि छुट्टै भिसा दिने भएको छ। युएईको फेडरल अथोरिटी फर आइडेन्टिटी सिटिजनशिप कस्टम एक्सपोर्ट सेक्युरिटी आईसीपीले एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो। युएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन। यो भिसाले मल्टिपल इन्ट्रीको विकल्प दिनेछ। यस्तो भिसा 60 दिन अर्थात 2 महिना अवधिको हुनेछ। यो अवधिमा युएईमा रहेर आफूले चाहे अनुसारको काम खोज्न सकिन्छ। यो भिसाका लागि आवेदन कसरी दिने र के कस्ता कागजात चाहिने लगायतका विवरण भने सार्वजनिक गरिएको छैन तर युएई सरकारले यस भिसा मार्फत दक्ष र व्यावसायिक युवाहरूलाई लक्षित गरेको छ। आउँदो अक्टोबर 3 तारीकदेखि यो भिसा कार्यान्वयनमा आउनेछ। यसअगाडि युएई गएर रोजगारी खोजेर काम गर्न चाहनेहरू पर्यटक भिसामा युएई जाने गरेका छन्। विश्वका विभिन्न देशहरूबाट युएईमा पर्यटक भिसामा गएर रोजगारी खोजी भिसा परिवर्तन गरेर बस्ने प्रचलन छ। युएईले रोजगारी गर्नेहरू, स्वरोजगारहरू तथा लगानीकर्ताहरूलाई आकर्षित गर्न 5 वर्ष समय अवधिको ग्रीन भिसा जारी गर्नेछ। यस्तो भिसामा युएई जानेहरूले 5 वर्षपछि पनि भिसा नवीकरणको सुविधा प्राप्त गर्ने जनाइएको छ। यस्तो भिसामा युएई जानेहरूले आफन्तहरूलाई पनि युएईमा लैजान सक्नेछन्।
पछिल्लो समय म्यान पावर र एजेन्टहरूले लाखौं रूपियाँ लिएर राम्रो काम लगाइदिने भन्दै भिजिट भिसामा नेपालबाट युएई पुर्याउने र अलपत्र पार्ने क्रम बढ्दो छ। युएई पुगेपछि काम नपाउने, महिनौसम्म काम खोज्दा गाँस बाँसकै समस्या मात्र हुँदैन, भिसा अवधिभन्दा बढ़ी बस्दा त्यस बापतको जरिवाना समेत लाग्छ।
युएईले रोजगारी खोज्नेहरूको लागि अलग भिसा दिने नियम ल्याएपछि नेपालका एजेन्ट र म्यान पावरले सोझा साझा श्रमिकलाई अझ धेरै विलखबन्दमा पार्ने बाटो पाउने आकलन भइरहेको छ। आफै युएई गएर जागिर खोज्न सक्ने र दक्ष व्यक्तिहरूका लागि युएई सरकारको पछिल्लो नियमले फाइदा पुर्याउन सक्छ। तर युएई सरकारले ल्याएको नयाँ भिसाको व्यवस्थाले नेपालीको श्रम बजारमा के कस्तो असर पार्ला त भन्ने विषयमा सुनौ युएईमा व्यवसाय सञ्चालन गरिरहनुभएका जयराम पराजुली जे सागरको विचार।
युरोप अमेरिका छोडेर त्यस पछाडिको खाडी मुलुकहरू मध्येको सबभन्दा आकर्षक गन्तव्य युएईलाई मानिन्छ अहिले हरेक दृष्टिकोणबाट, विकासको दृष्टिकोणले, अब तपाईँको यहाँको उदारताको दृष्टिकोणले, सबै कुरा फ्रिडमको दृष्टिकोणले, सबै कुरा हिसाबले चाहिँ युएई अलि बढी आकर्षक गन्तव्य हो। त्यसकारण पनि मान्छेहरू, नेपालीहरू यहाँ आउन बढी मरिमेट्छन्, रहर गर्छन्। त्यस पछाडि अब भिजिट यहाँ आउनु सहज भन्नाले अब सहज नै छ, धेरै अप्ठ्यारो छैन। युएईको तर्फबाट युएईले अहिलेसम्म सहज रूपमा नै भिजिट भिसाहरू दिइरहेको थियो र दिइरहेको छ अन्य मुलुकको नागरिकहरूलाई पनि। यहाँ आएपछि आफ्नो योग्यता अनुसारको काम पनि पाइने हुनाले पनि धेरै नेपालीहरू चाहिँ युएई आउन मरिहत्ते गरेको हामीले देखेको छौँ, पाएका छौँ।
काम पाउन पनि सहज छ र युएई सरकारले पनि भिजिट भिसा सहज रूपमा दिइरहेको छ भनेर भन्नुभयो। तर नेपालबाट रोजगारी खोज्नका लागि भनेर भिजिट भिसामा त्यहाँ पुगेकाहरू त धेरैजना समस्यामा परेको, अलपत्र परेको, रोडमै भास भएका खबरहरू आइरहन्छन् नि, यो चाहिँ किन यस्तो भएको हो?
अब यसलाई हामीले के गर्नुपर्छ भने हामीले यसलाई मिसयुज गरेका छौँ, विशेष गरी नेपाल र साउथ एसियाका, दक्षिण एसियाका केही मुलुक जो एउटा विपन्न वर्गका मुलुकहरू छन् तिनीहरूले चाहिँ यसलाई चाहिँ मिसयुज गरेका हुन्। खासमा भिजिट भिसा भन्ने बित्तिकै यो भ्रमण भिसा हो, टुरिस्ट भिसा हो, घुम्न आउने भिसा हो। त्यसकारण अब भिजिट भिसामा आएर काम खोज्छु भन्नु नै आफैमा एउटा मूर्खता हो, अर्थात् काम खोज्न जाने भनेको त्यो नै मूर्खता हो। भिजिट भिसा भनेको त घुम्न आउने, युएईले त भिजिट भिसा भनेको तिमीहरू यहाँ काम खोज भनेर दिएको होइन। उसले समान रूपमा जसरी अरू देशका नागरिकहरूलाई घुम्न आउनको लागि भिसा दिन्छ, त्यसै गरी नेपालको लागि या साउथ एसियाका अन्य मुलुकलाई पनि दिने हो। तर हामीलाईमा चाहिँ के छ भने भिजिट भिसामा आएर काम खोज्ने, त्यसो हुँदाखेरि अब एउटा एबल मान्छेले, दक्ष मान्छेले जोसँग सिप छ होइन, ऊ अब तपाईँको पढे लेखेको छ अर्थात् उसँग त्यो खालको क्षमता छ भने त उसले आएर खोज्न सक्ने पनि भयो, काम पाउने पनि भयो, त्यो छुट पनि युएईले दिएको छ। अब होइन, केही पनि सिप छैन भनेदेखि त उसले पक्कै पनि यहाँ त्यति सहज रूपमा काम पाउँदैन। जुन नेपालमा एउटा सामान्य रोजगारीको लागि बिक्न सकिरहेको छैन, त्यो विदेशमा आएर उसलाई भाषिक कठिनाइहरू हुन सक्छन्, उसमा दक्षता हुँदैन, सिप हुँदैन, अनि उसले यहाँ आएर काम खोज्छु र कमाउँछु भन्नु त्यो आफ्नोमा मूर्खता हो। त्यसैले हामीले क्लियर के हुनुपर्छ भने भिजिट भिसा भनेको घुम्नको लागि दिएको भिसा हो, काम खोज्नको लागि होइन। र यो हामी आफै चाहिँ भ्रममा परेर, अर्थात् चाहिँ हामी आफैले कुरा नबुझेर, अर्थात् जो बुझे पनि एउटा बाध्यताले गर्दाखेरि जुन एजेन्टहरूले चाहिँ एउटा अनेक जुन प्रलोभनहरू देखाएर, आश्वासनहरू देखाएर जुन त्यसले गर्दाखेरि अलपत्र परियो। यद्यपि तपाईँ एबल हुनुहुन्छ भनेदेखि, तपाईँ कुनै काममा विशेष दक्षता छ भनेदेखि तपाईँ यहाँ आएर पनि काम पहिले पनि खोज्न सक्नुहुन्थ्यो र अहिले पनि सक्नुहुन्छ।
भनेपछि कस्ता नेपालीले चाहिँ त्यहाँ रोजगारीका लागि म भिजिट भिसामा जानु हुँदैन है, म चाहिँ यस्तो यस्तो समस्यामा पर्न सक्छु भनेर, कस्तो खालको नेपालीहरू चाहिँ विशेष गरी सजग हुनुपर्छ क्या? जस्तो अब्बल हुनेहरूका लागि त अवसर छ भन्नुभयो तपाईँले, अब अब्बल भन्दा पनि पछिल्लो ट्रेन हेर्ने हो भनेदेखि त म्यान पावर र एजेन्टहरूले नै लाखौं रुपियाँ लिएर चाहिँ त्यहाँ लगेर अलपत्र पारिदिएको देखिन्छ।
पक्कै पनि कस्तो खालको मान्छेले चाहिँ नआउनु होला भने, कामको लागि भिजिटको भिसा लिएर काम गर्न नआउनु होला भने, जोसँग कुनै पनि कामको कुनै पनि सिप छैन, यहाँ मुख्य त तपाईँको सर्टिफिकेट भन्दा पनि, प्रमाणपत्र भन्दा पनि सिपलाई बढी मान्यता दिइन्छ काम खोज्नको लागि। तपाईँले मास्टर डिग्री नै सक्नुभएको छ भने पनि र तपाईँसँग हातमा कुनै पनि सिप छैन भनेदेखि तपाईँको त्यो प्रमाणपत्र पनि कस्तो सरह हुन्छ। यदि तपाईँमा थोरै मानव एसएलसीले मात्रै पास गर्नुभएको छ, यद्यपि तपाईँसँग कुनै काममा विशेष दक्षता छ, जस्तो अब टेक्निकल्ली कामहरू जुनसुकै पनि हुनसक्छ, यहाँनिर अब हजारौँ कामहरू छन्, त्यसमध्येको अब तपाईँलाई कुनै काममा, जस्तो अब तपाईँ एउटा राम्रो कार्पेन्टर हुनुहुने काम पाउन सक्नुहुन्छ, एउटा इलेक्ट्रिसियन हुनुहुने भने काम पाउन सक्नुहुन्छ, एउटा राम्रो ड्राइभर हो भने काम पाउन सक्नुहुन्छ, इन्जिनियर हो भने काम पाउन सक्नुहुन्छ। टेक्निकल्ली फिल्डमा जुन तपाईँलाई जुन विषयमा ज्ञान छ भने तपाईँ आउँदाखेरि हुन्छ, होइन मसँग सर्टिफिकेट छ, मैले ब्याचलर पास गरेको छु, मैले धेरै नेपालीको समस्या के देखेको छु भन्दाखेरि अब यहाँ आएर हाम्रो जो हामीसँग ठुकिनु भएको छ र कहिले किन भन्नुहुन्छ हामीलाई पनि यसो जागिर खोजिदिनु पऱ्यो भनेर, त्यस पछाडि तपाईँसँग के छ अथवा के सिप छ के ज्ञान छ भन्दाखेरि मैले ब्याचलर पास गरेको छु, मैले इन्टरमिडिएट पास गरेको छु, प्लस टू पास गरेको छु, होइन ज्ञान चाहिँ के छ त भन्दाखेरि अब त्यही नै मात्रै, मैले यति पास गरेको छु भन्ने मात्रै, अनि काम पनि कस्तो चाहिन्छ भन्दाखेरि कस्तो खालको काम खोजी गर्नुभएको छ भन्दाखेरि अब होस् न यसो बस्ने, भित्र बस्ने, कोसीतिर बस्ने, होइन एसीभित्र बस्ने, महिनाको कमसे कम 50,000-1,00,000 रुपियाँ बचाए बस्ने खालको एउटा हामीमा अपेक्षा बढी छ, क्षमताभन्दा बढी अपेक्षा छ। त्यस कारणले तपाईँसँग कस्तो मान्छे नआउनुहोस् भने जोसँग कुनै सिप छैन त्यो मान्छे चाहिँ पटक्कै काम खोज्ने उसमा भिजिटमा नआउनु होला।
यही भिजिट भिसाको नेपालीहरूका लागि युएईले घुम्नका लागि जुन विदेशी पर्यटकहरूका लागि दिने भिजालाई चाहिँ यो दुरुपयोग गरेर रोजगारी खोज्न जाने र अलपत्र पर्ने समस्या चाहिँ एकदम मौलाइरहेको बेलामा अब आउने महिनादेखि चाहिँ युएईले फेरि रोजगारी खोज्नकै लागि भनेर चाहिँ विदेशी नागरिकहरूलाई छुट्टै खालको भिसा दिने भनेर घोषणा गरेको छ। तपाईँको विचारमा यो भिसा चाहिँ नेपालीहरूका लागि चाहिँ कतिको उपयोगी होला?
हामीले पनि अब अहिले पढे सुने अनुसार यही अक्टोबर आगामी अक्टोबर 3 तारिकबाट चाहिँ युएई सरकारले चाहिँ छुट्टै काम खोज्नको लागि भनेर चाहिँ तपाईँको जब सिकर भिजा एप्लाई गर्ने भन्ने त्यस अन्तर्गत पढिआएको छ। त्यसको लागि न्यूनतम अब आधारभूत कुराहरू भनेको कमसे कम ब्याचलर लेभल स्नातक तह पास गरेको हुनु पर्यो, जसको अब त्यो सर्टिफिकेटहरूलाई चाहिँ यहाँको मोफामा मिनिस्ट्री अफ फरेन अफेयरमा चाहिँ एटेस्टेड गराउनुपर्छ भन्ने कुरो आएको छ। अहिलेलाई त्यति धेरै विस्तृतमा हामीले अझै पनि बुझ्न पाएको छैन, किनकि यो रुल लागू भइसकेको छैन। अब यसबाट पनि अहिले मैले भनेकै कुरा दोहोरिन्छ, यसमा पनि यो एउटा बेसिक कुरा चाहिँ भयो ब्याचलर पास गरेको, तर ब्याचलर पास गर्नु नै सर्वे सर्वा अर्थात् त्यही नै सबै थोक चाहिँ होइन पक्कै पनि, फेरि पनि त्यो एउटा प्रारम्भिक एउटा खुड्किलो मात्रै भयो। कमसे कम तपाईँ भिजिट भिसा जब सिकर भिजाको लागि एउटा न्यूनतम चाहिने कुरा भनेको ब्याचलर चाहिँ पास गर्नुपर्छ। यसले के हुन्छ भन्दाखेरि साह्रै पढे नलेखेका अर्थात् भाषिक समस्या भएकाहरू चाहिँ अलि आउन नपाउनु भन्ने कुरा हो, एउटा कुरो त्यो भयो। त्यो सँगसँगै तपाईँसँग क्षमता पनि हुनुपर्छ, तपाईँले ब्याचलर पास गर्ने बित्तिकै यहाँ आएर एकदमै हुरुरु काम पाइन्छ भन्ने चाहिँ होइन, उसलाई पनि फेरि पनि तपाईँसँग कुनै सिप चाहिँ हुनुपर्छ।
जस्तो अहिले भिजिट भिसाले जुन खालको समस्या निम्ताइरहेको छ नि, खासमा त युएईले विदेशी नागरिक तिमीहरू चाहिँ मेरो देशमा घुम्न आऊ है भनेर दिएको भिजालाई त नेपालका म्यान पावर र एजेन्टहरूले यति धेरै फाइदा उठाएर नागरिकहरूलाई चाहिँ अब ठगीमा पारिरहेका छन्, अलपत्र पारिरहेका छन्, दिनदिनै यी समाचारहरू आइरहेका छन्। झन् यो रोजगारी खोज्ने नै भनेर छुट्टै भिजा युएईले दिँदाखेरि चाहिँ यसको सदुपयोग होला कि दुरुपयोग होला कि? तपाईँ त युएईमा बसेर लामो समयदेखि अब काम पनि गर्नुभयो, अहिले आफै रोजगारदाता भएर व्यवसाय सुरुवात गर्नु भएको छ, के भन्छ तपाईँको अनुभवले?
अब त्यही त अघि पनि हामीले छलफल गर्यौँ, यो यहाँ आएर अलपत्र पर्नुमा युएई सरकारको कुनै पनि उसले त क्लियर भनेको यो भिजिट भिसा भनेको घुम्न आउनु भने, अब यसको कतिको मिसयुज होला भन्नको लागि म त के पनि भन्छु भने यो विषयमा मेरो कहिले फरक मत के हुन्छ भने, जस्तो हामी सधैँभरि मन पाउ दलालहरूले ठगे होइन, अब उसले ठगे अहिले झले ठगे अलपत्र पारे भन्छौँ, म तिनीहरूलाई मात्रै पनि दोष दिन्न, उनीहरू आफैमा दोषी आफैमा त भइहाले, त्यसमा त कुनै शङ्का होइन, त्यसमा हामी आफै पनि दोषी हौँ। जस्तो कोही भने अहिले हो पहिले जैव सूचनाको पहुँच थिएन होइन, तपाईँको चाहिँ मान्छेहरूलाई धेरै कुरा थाहा हुन्थ्यो, प्रवासका कुराहरू थाहा पाउन गाह्रो हुन्थ्यो, कुनै त्यस्तो भरपर्दो माध्यम हुन्नथ्यो, अनि एउटा पासपोर्ट लगाएर कुनै मेनपावरलाई बुझायो दलालीलाई बुझायो उसले जे भन्यो त्यति पत्याउनु पर्ने अवस्था हुन्थ्यो, तर यहाँ आएर फस्ने सम्भावना चान्सेसहरू बढी हुन्थ्यो, धेरै फस्थे। अब अहिले अवस्था त्यस्तो छैन, तपाईँको अहिले भनेको कमसेकम हरेकको हात हातमा स्मार्ट मोबाइल छ, तपाईँको जुन जतिसुकै विकट ठाउँमा बसेका भन्नेहरूसँग पनि कमसेकम सूचनाको पहुँचबाट टाढा छैनन्। र अब हामी जो यहाँ युएईमा लामो समयदेखि बसिरहेका छौँ, यहाँका नागरिक अर्थात् यहाँ हामी बसिरहेकाहरू अर्थात् यहाँका पत्रकारहरू अर्थात् जोसुकैले पनि के सधैँभरि के सचेत गराइरहेका हुन्छौँ भने कृपया भिजिट भिसामा काम खोज्न नआउनु होला। हामीलाई पनि सोध्नेहरू धेरै हुन्छन्, हाममा आउन लागेको कस्तो छ के हुन्छ भन्नुहुन्छ, म के भन्छु बरु 2 महिना 6 महिना 4 महिना कुर्नुहोस्, त्यहीँबाट चाहिँ लिगल्ली बाटै आउनुहोस्, बाटोबाटै आउनुहोस्, म्यान पावरबाटै आउनुहोस्। जुन डिमान्ड हो, जुन काम हो, त्यसैको लागि एकदमै भिजा लिएरै आउनुहोस्। भिजिटमा आउन एकदमै अप्ठ्यारो छ, भिजिटमा आएर काम खोज्नु एकदमै गाह्रो छ, हामीले पनि बारम्बार भनिरहेको हुन्छौँ। यति हुँदाहुँदै पनि फेरि पनि अहिले पनि मैले देखिरहेको छु, यहाँ धेरै भिडमा उनीहरू अनपढ भन्दा पढे लेखेकै यिनीहरू नै, अर्थात् कमसे कम स्नातक तह अर्थात् प्लस टू गरेका मान्छेहरू नै बढी आइरहेका छन्। यसको मतलब उनीहरूलाई त्यो सूचना अर्थात् त्यो उनीहरूलाई जानकारी छैन भन्ने होइन। र कति तिरेर आउनुभयो भन्दाखेरि 3 लाख, 4 लाख, 5 लाखसम्म तिरेर आउनुहुन्छ, 2 लाखको त दिनुत्तम भइहाल्यो। भनेपछि 2-3 लाख रुपियाँ तिर्न सक्ने हात हातमा चाहिँ तपाईँको आइफोन खेलाउने व्यक्तिहरू, प्लस टू अर्थात् ब्याचलर पढेका मान्छेहरूलाई त्यो ज्ञानै नभएर आएर कसैले फसाएको मात्रै म भनेर भन्दिनँ, उहाँहरू आफै पनि जानी बुझिकन आइरहनु भएको छ। पहिलो कुरो यो धारणा चाहिँ सबैले चेन्ज गर्नुपर्छ। अब कतिको सदुपयोग होला र दुरुपयोग होला भन्दा फेरि पनि यिनै कुरा हुन्छ। जब तपाईँसँग हो अब अलिक सहज बनाइदियो, अब आउनको लागि सहज बनाइदियो, तर तपाईँ एउटा ब्याचलरको मात्रै हातमा बोकेर म अब त्यति भएपछि त त्यसरी मलाई युएले घरबार केही काम दिइहाल्छ, अब त स्वागत गरिहाल्छ, मलाई चाहिँ तपाईँको चाहिँ एम्प्लोइ भिजाको हातमा लिएर बसेको छ भन्ने सोच्नुहुन्छ भने फेरि पनि तपाईँको मूर्खता हुन्छ, फेरि पनि तपाईँ फस्नुहुन्छ। सिप छ भनेदेखि तपाईँ फस्नुहुन्न। अब हेर्नुहोस्, यो अब एजेन्टहरूले होइन जसले चाहिँ पैसै कमाउने मात्रै कमाउने उद्देश्य राखेको हुन्छ, उनीहरूले त तपाईँलाई फसाउने हरेक तरिकाहरू हरेक ठाउँहरू खोजिराखेकै हुन्छन्। अब तपाईँ कति फस्ने भन्ने कुरो तपाईँ पनि आफू अलिक सजग हुनुपर्छ। सजग हुनुभयो भने तपाईँ यसको दुरुपयोग हुन्न, नभए फेरि पनि फस्नुहुन्छ।
युए सरकारले सरस्वती हेर्दाखेरि चाहिँ यो एक खालको यो नियम ल्याएर यो रोजगारी खोज्न आउनेहरूका लागि अलिकति व्यवस्थित गर्न खोजेको हो कि भन्ने पनि अनुभव हुन्छ। युए का रोजगारदाताले चाहिँ जो त्यहीँ आएर जागिर खोजिरहेका छन् उनीहरूलाई पत्याउँछन्,
अनि यसो गर्दाखेरि होइन नपत्याउने भन्ने कुरा उनीहरूले त अझ सस्तो हुन्छ। तपाईँको जस्तो स्टाफ अथवा एउटा इम्प्लोइलाई तपाईँको देशदेखिबाट प्रदेशबाट मानौ नेपालबाट ल्याउनु पर्यो भने उसको धेरै खर्च हुन्छ। तपाईँले उसलाई भिजा पठाउनु पर्यो, टिकट पठाउनु पर्यो, धेरै कुराहरू गर्नुपर्ने हुन्छ। जो यहाँ आइसकेको छ भने उसलाई धेरै कम लगानीमा उसले चाहिँ हिसाब राख्न पाउँछ। त्यो हिसाबले चाहिँ पत्याउने यदि उयो एबल छ भन्दाखेरि उनीहरूले झन् सजिलो हुन्छ, झन् सहज हुन्छ। उनीहरूले प्राथमिकता नै भिजिटमा आउनेहरूलाई दिन्छन्। किनभने अहिले म एउटा म आफै पनि सानोतिनो एउटा रोजगारदाता भएको छु, मसँग पनि 5-7 जना कर्मचारी छन् र मैले पनि यो बिचमा जति पनि स्टाफ राखेँ, मैले अब लगभग 6 जना स्टाफ नै भिजिटमै काम आइरहेकोहरूलाई नै राखेको हो, मात्रै 1-2 जना मात्रै मैले नेपालबाट सिधा ल्याएको छु। किनभने अब त्यसो गर्दाखेरि रोजगारदातालाई धेरै सस्तो पर्न आउँछ, सहज हुनुहोस् अलरेडी यहाँ आइसकेको हुन्छ, मात्रै भिजा स्टाटस चेन्ज गरिदिनु हो, टिकट खर्च गर्नु परेन, केही गर्नु परेन, उनीहरूले नपत्याउने भन्ने कुरो हुन्न, मात्रै तपाईँ त्यो कामको लागि
दक्ष चाहिँ हुनु पर्यो।
हजुर,
त्यहाँ रोजगारदाता पनि कोही हुँदैन अथवा चिने जाने पनि कति भएको त कोही हुँदैनन् होइन। त्यहाँ गएर काम खोजाउला, मसँग सिप पनि छ, दक्षता पनि छ भन्दा भन्दै पनि त्यहाँ आएर कहाँ बस्ने, के गर्ने, कसरी रोजगारी खोज्ने भन्ने विभिन्न प्रश्न र अन्यलता त हुन्छ नि। हो यसरी दक्ष मानिस नै कोही भिजिट भिसामा जाने तयारी गर्दै हुनुहुन्छ, सोच्दै हुनुहुन्छ भने चाहिँ उहाँले चाहिँ के कस्ता कुरामा ध्यान दिने?
पहिलो कुरो त अब अहिले यो सबै अनलाइनको जमाना छ, तपाईँले त्यो कम्पनी कतिको राम्रो हो अथवा मैले गर्ने काम के हो त्यसमा मेरो लागि उपयुक्त स्थान छ कि छैन त्यो सर्च गर्न सक्नुहुन्छ। अहिले सबै प्रायः कम्पनीको वेबसाइट हुन्छ, त्यहाँ गएर राम्रो राम्रो कम्पनीले तपाईँको अनलाइनबाटै तपाईँ नेपालमा बसेरै एप्लाई गरेर पनि आउन सक्नुहुन्छ। त्यो त्यहाँसम्म त तपाईँको पहुँच छैन अथवा त्यतिसम्म अलिकति हुनुहुन्न भने नि कमसेकम यहाँ तपाईँको युएमा कोही न कोही साथीहरू कोही न कोही आफ्नो त हुन्छन् नै। यदि तपाईँ एबल हुनुहुन्छ भने मात्रै फेरि मैले फेरि पनि गोऱ्याएँ, तपाईँसँग केही छैन भने नआउनु होला। यदि तपाईँ योग्य हुनुहुन्छ र एउटा विश्वास छ कि म त्यहाँ गएर फाइट गरेर काम गर्न खोज्न सक्छु, मतलब म त्यहाँनिर मैले कुनै डुअर फेस गरेर म नाम निकाल्न सक्छु भन्ने चाहिँ तपाईँकोसँग त्यो कन्फिडेन्स छ भने खाना बस्नको लागि भनेको चाहिँ त्यही नै हो। तपाईँको या त अब होटलमै बस्ने गरी पुग्ने गरी पैसा लिएर आउनु पर्यो, नभए कोही आफन्तहरूको केही समयको लागि आश्रित हुनुपर्छ। त्यहाँनिर अब यहाँ त धेरै नेपालीहरू छन्, अहिले पनि 3 लाखभन्दा बढी नेपालीहरू छन्, त्यसले गर्दाखेरि तपाईँ आउँदै हुनुहुन्छ भने तपाईँ पनि कोही न कोही हुनुहुन्छ होला पक्कै पनि दाजुभाइ साथीभाइ, उनीहरूसँग केही दिन बस्ने खाने व्यवस्थाहरूको उनीहरूसँग एडजस्ट गर्न सक्नुपर्छ। अब कि चाहिँ टन्नै पैसा बोकेर आउनु पर्यो, जो त रोजगारी नहुनु सम्भव पक्कै पनि।
युए सरकारले ल्याएको नयाँ नियम र भिजिट भिसाको नाममा युएमा नेपालीहरूले भोगिरहेका विभिन्न समस्याबारे कुराकानी गर्दै हुनुहुन्थ्यो जयराम पराजुली। वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारणहरू र बच्ने उपाय सहित एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
वैदेशिक रोजगारीको विविध पाटामा छलफल र सम्वाद गर्ने कार्यक्रम देश परदेशमा आज हामी भिजिट भिसामा विदेश जानेहरूको लागि सरकारले पछिल्लो समय बनाएको कार्यविधि र रोजगारी खोज्न आउनेहरूको लागि युएई सरकारले प्रदान गर्ने नयाँ भिसाको नियमबारे कुराकानी गरिरहेका छौं। यतिन्जेल सुन्नुभयो पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन कार्यविधि 2079 र यसका व्यवस्थाबारे गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलसँग गरिएको कुराकानी र रोजगारी खोज्न आउनेहरूलाई युएई सरकारले प्रदान गर्ने नयाँ भिसा र यसका विविध पक्षबारे युएईमा व्यवसाय सञ्चालन गरिरहनु भएका जयराम पराजुली जे सागरसँगको छलफल।
कार्यक्रममा अब वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारण र यसबाट बस्ने उपायको कुरा गरौं। वैदेशिक रोजगारीको क्रममा श्रमिक आफै चनाखो नभए ठगिने सम्भावना पलपलमा हुन्छ, तर अरूको कुरामा भन्दा पनि आफू जाने देश, गर्ने काम, पठाउने म्यान पावर वा एजेन्ट, कम्पनी र त्यहाँ पाउने सुविधाको बारेमा राम्रोसँग बुझेर मात्र कदम अघि बढाएमा ठगीबाट धेरै हदसम्म जोगिन सकिन्छ। थप उपायहरू सुझाउँदै हुनुहुन्छ प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका कार्यकारी निर्देशक सोम लामी छाने।
वैदेशिक रोजगारमा जानेहरूको अवस्था हेर्दाखेरि स्थानीय तहमा लोकल एजेन्टहरू मार्फत जाने र उनीहरूको धेरै चिल्ला मिठा कुराहरूमा धेरै विश्वास गर्ने, आफ्नो क्षमता भन्दा फरकको कुरा कामहरूमा पनि जानलाई उत्साहित हुने यस्तो खालको कारणले एउटा चाहिँ ठगिनु पर्छन्। अर्को चाहिँ अब धेरै एजेन्टहरूले रकम पैसा मागेका हुन्छन्, पहिला थोरै माग्छन् यतिमा भइहाल्छ भन्ने, अनि फेरि पछि त्यसलाई बढाउँदै बढाउँदै लाने यस्तो खालको के अरे अवस्था पनि छ। र अर्को यो डिमान्डहरू चाहिँ सही भेट्ने विदेशबाट आउने माग पत्रहरू जो सम्बन्धित कम्पनीमा काम गर्ने भनेर जाने त्यो माग पत्र हुन्छ, त्यो माग पत्रहरू चाहिँ सही नभएको कारण त्यसैमा विश्वास गरेको कारण पनि धेरै मान्छेहरू ठगिएका छन्। अर्को चाहिँ यो तेस्रो मुलुक भारत हुँदै लगिने यहाँबाट जहाँबाट गए पनि एउटै हो भन्ने खालको हिसाबले बुझेर जानेहरू पनि ठगिएका छन्। त्यस्तै गरी यो श्रम स्वीकृति नगर्ने तर भिजिट भिसाको नाममा विदेशमा गएर काम पाइन्छ भन्ने प्रलोभनमा परेर जानेहरू पनि यो सम्भावित ठगिने अन्तर्गत पर्दछन्। त्यसै गरी अब धेरै अधिकांश नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ यो सम्झौता पत्रको अध्ययन नगरी जाने, धेरै चाहिँ अब एजेन्टको विश्वास गर्ने, यस्तो भइहाल्छ नि, एक कागजमा त लेखेको हो नि, पछि उहाँ भइहाल्छ नि भन्ने खालको विश्वासमै परेर धेरै त्यसलाई निश्चित त नगरिकन जानेहरू पनि धेरै ठगिएका छन्। अब यो धेरै मिलाइदिइहाल्छ भइहाल्छ नि भन्ने खालको यो अब मेडिकल फेल भए पनि जाने अप्ठ्यारो अवस्थामा पनि के आफू त्योसँग सम्बन्धित फिट नभइकन जसरी पनि जाने खालका मान्छेहरू पनि धेरै ठगिएका छन्। कतिपय अवस्थामा हेर्दाखेरि चाहिँ सँगै साथीभाइसँगै एप्लाई गर्ने हुन्छन्, अनि अर्कोले चाहिँ एक्सेप्ट गरे हुन्छ, अर्कोले म चाहिँ बर्बादै भयो, साथीले त मेरो गइसक्यो, म चाहिँ रोकिएँ भने बर्बादै हुन्छ भन्ने खालको जसरी पनि जे जस्तो भए पनि जाने खालको कुराले चाहिँ धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू ठगिएका छन्। र अब अर्को चाहिँ यो मानसिकता चाहिँ आज गयो भने भोलि कमाइहालिन्छ, किन यहाँ कुरिरहनु जस्तो छ कि भए पनि जाउँ भन्ने खालको यस्तो मानसिकताले जानेहरू पनि धेरै ठगिएका हामीले पाएका छौँ।
तपाईँले यी यी कारणले गर्दाखेरि चाहिँ ठगीमा पर्न सकिन्छ भनेर भन्नुभयो, त्यसो भएदेखि यी कारणहरूबाट जोगिने उपायहरू चाहिँ के हुन सक्छन् त?
सबभन्दा पहिले त जो जाने मान्छे हुनुहुन्छ उहाँ चाहिँ धेरै सचेत हुन जरुरी छ, होइन? अब अघि मैले भने जस्तो चिल्ला मिठा कुराहरूमा भन्दा पनि हामीले चाहिँ वास्तविक के हो त भन्नेतिर चाहिँ हामीले जानुपर्छ होला। र अब यो आफूले जानेको अब बुझेको काममा मात्रै जानु पऱ्यो क्या, अब यो एजेन्टको भरमा तिमीले यो नजाने पनि भइहाल्छ, उहीँ गएर सिकिहाल्छौ, यस्तो खालको कुराहरूमा धेरै विश्वास गर्नु भएन। र अब यो वैदेशिक रोजगारको प्रक्रियामा रहँदाखेरि चाहिँ सकेसम्म प्रमाणहरू सङ्कलनहरू गर्ने, जस्तो अघि मैले डिमान्डको कुरा गरेँ, त्यो डिमान्ड पत्र सही हो कि होइन चेक गर्ने, होइन? अनि आफ्नो सम्झौता पत्रहरू पनि सही छन् कि छैनन् हेर्ने, सबै पढ्ने प्रमाणहरू, अब पैसा दिनै पऱ्यो भने चाहिँ पैसाहरू चाहिँ दिँदाखेरिको प्रमाणहरू सङ्कलन गर्ने र आफ्नो क्षमता अनुसारको काममा मात्रै रोज्ने त्यो विषयहरूलाई चाहिँ, अनि अब केही शङ्का लाग्यो अथवा केही अप्ठ्यारो पऱ्यो भने वैदेशिक रोजगार विभागमा सम्पर्क गरेर त्यसलाई सुन्ने बुझ्ने र अनि आफू जाने काम कम्पनी ठिक छ कि छैन भनेर अहिले त अब यो के अरे हामीले वेबसाइटहरूमा पनि खोज्न पाउँछौँ सम्बन्धी कम्पनी कस के काम गर्दैछ भने त्यस्तो खालको भने अनुसार कामहरू त्यहाँ हुन्छ कि हुँदैन भन्ने कुराहरू पनि हामीले त्यहाँ पनि खोज्न सकिन्छ। वैदेशिक रोजगार प्रक्रिया चाहिँ अब हाम्रो जुन नेपाल सरकारले भनेको छ नि बिल हुनुपर्ने मेडिकल गर्नुपर्ने हुन्छ त्यसपछि तपाईँको प्री डिपार्चर ओरिएन्टेसन अभिमुखीकरण लिनुपर्ने हुन्छ त्यो प्रक्रियागत हिसाबमा सबै प्रक्रियाहरू पुरा भएको छ कि छैन भनेर सबै भेरिफाई गरियो भने चाहिँ केही हदसम्म अब यो ठगीबाट चाहिँ बच्न सकिन्छ होला।
कहिलेकाहीँ चाहिँ चनाखो हुँदा हुँदै पनि ठगीमा अथवा ठगीमा पारिएका परिएको थुप्रै उदाहरणहरू छन् होइन, यो एजेन्टले अथवा म्यान पावरले भनेको कम्पनी काम सही हो कि होइन, यसमा जाँदाखेरि चाहिँ म ठगीमा पर्न सक्छु कि सक्दिनँ भनेर आफैले कन्फर्म गर्ने उपायहरू पनि हुन्छन्।
त्यो उपाय त अब त्यस्तो ठ्याक्कै अब अथोरिटीसँग सम्पर्क त हुँदैन होइन, तैपनि एक दुईवटा आधार हो जस्तो त्यही सम्बन्धित कम्पनीमा काम गर्ने कोही आफ्ना साथी भाइ कोही नातेदार छन् कि छैनन् अथवा त्यो सम्बन्धित देशमा काम गर्ने अरू कुनै मान्छेहरू छन् कि छैनन्, अब जस्तो हामी जस्तो सङ्घ संस्थाहरू पनि एकचोटि सम्पर्क गरेर त्यो कम्पनी सही हो कि होइन त्यहाँ नेपाली कामदारहरूको अवस्था कस्तो छ त्यो कुराहरू गर्न सकिन्छ भने अब यो वैदेशिक रोजगार विभागमा चाहिँ आएका डिमान्डहरू सही छन् कि छैनन् यो कुराहरूलाई चाहिँ हामी भेरिफाई गर्न सक्छौँ होला। सबै त्यस्तो त्यसरी नै हुन्छ भने त होइन तर यी केही आधारहरू चाहिँ यसरी भेरिफाई गर्न सकियो अथवा बुझ्न सकियो भने त्योबाट चाहिँ बच्न सकिन्छ होला।
आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेका कुरा जान्न हामी सधैँ उत्सुक छौं। आफ्ना जिज्ञासा प्रश्न अनुभव भोगाई तथा समस्या सहित तपाईँ पनि कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deesh@unn.com.np गएर आफ्नो समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न SMS पनि पठाउन सकिन्छ। मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ? उज्यालोको फेसबुक पेज facebook.com/ujyalo उज्यालो वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै देश परदेशबाट अर्जुन पोखरेल र सञ्जीता देवकोटा पनि विदा हुन्छौ। नमस्कार।